मिलकर एक मज़ा आता है दीन के साथ, वो एक नया ही मज़ा है। मैं इस चीज़ को ऐसे महसूस करती हूँ कि अगर कोई मुझसे आप कहे ना कि आप सहाबा का आपस में जो ताल्लुक है उसको महसूस कर सकती हैं, तो मैं कह सकती हूँ कि मैं कर सकती हूँ, यकीन करें। तो ये बताइए कि आप में से किस किस के पास ये बुक है। अल्हम्दुलिल्लाह, जिनके पास नहीं है वो ज़रूर स्टॉल से ले लें। देखिए ये एक छोटा सा कंट्रीब्यूशन होता है आपका अपने ऊपर। अगर किसी को भी कोई मनी का प्रॉब्लम है हम उसको स्पॉन्सर कर देते हैं, लेकिन जब तक आपके पास बुक नहीं होगी तो आप उसको अच्छे तरीके से नहीं ले सकेंगे। महनूर इधर आइए। और आप माशाल्लाह सफ़र भी चूँकि इल्म का है, तो जो बुक लें अपना नाम लिखें, इसकी मनी आप नहीं दे सकते तो बताइए, हम आपको अपने पास से दिलवा देते हैं। लेकिन इस चीज़ को हल्का ना समझें कि आप किताब के बगैर से सीख सकती हैं, क्योंकि किताब के बगैर इल्म नहीं आता। उस्ताद और किताब दोनों मिल जाएं तो फिर चाहे दरख्त के नीचे बैठ जाएं या किसी भी छप्पर के नीचे, आपको मिलेगा। ठीक है, इल्म की दुआएं किस किस को आती हैं? हसूल इल्म की दुआएं कभी पढ़ी है? पढ़ी हैं। चले आप मिलके सबके साथ पढ़ें, आप इनके साथ दोहराएंगे। और चूंकि इल्म का ही सफ़र शुरू हो रहा है तो इल्म की दुआओं के साथ आप रुक रुक के पढ़ें ताकि ये लोग आपके साथ साथ पढ़ेंगे।
اللهم إنا
چلیے جی، انشاءاللہ ہم اس بک کو شروع کریں گے. آپ جب میں کہوں گی تو آپ پھر اس وقت اس کتاب کو کھولیں گے، ادروائز ابھی جو شروع کی چند باتیں ہیں یہ آپ میرے ساتھ سنیں. یاد رکھیں آج ہم تھوڑے سے چھوٹے روم میں ہیں نا، تب آپ کی ہلکی سی خسر پسر کی بھی آواز ریکارڈ ہوگی، تو بڑی جگہوں میں تو چھپ جاتا ہے. آپ کی سہولت کے لیے ادھر کہ آپ کو اوپر جانا مشکل نہ لگے، اور یہاں ساتھ جڑ جڑ کے بیٹھیں گے تو سردی بھی کم لگے گی، ایسے ہی ہے نا. انشاءاللہ چلیے شروع کرتے ہیں. نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری و یسر لی امری واحلل عقدۃ. نحمده و نصلی علی رسوله الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری و یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر و تمم بالخیر. علم نافع اور ہمارے اسلاف، انشاءاللہ آج سے ہم یہ سلسلہ شروع کریں گے. بہت ہی خوبصورت سا ایک چھوٹا سا بکلٹ تو نہیں کہہ سکتے، درمیانے سائز کی ایک بک ہے، ام عبد منیب نے اس کو جمع کیا ہے. بنیادی طور پہ اس میں ہمارے اسلاف کی علم کے ساتھ جو محبت تھی اس کو بیان کیا گیا، اور میں آپ کو اس امید کے ساتھ یہ پڑھانے والی ہوں کہ اللہ تعالیٰ مجھے بھی علم سے محبت بڑھا دے، میری علم سے محبت بڑھا دے، اور جو علم میرے پاس ہے اس کو میں دوسروں کے ساتھ شیئر کروں. یاد رکھیے کہ دنیا میں علوم بہت سے ہیں لیکن وہ فن ہیں. آپ میڈیکل کرتے ہیں، یہ فن ہے. آپ لائر بنتے ہیں، یہ فن ہے. فن کیا ہوتا ہے؟ جس کی بنیاد پہ آپ آگے دنیا میں کوئی کیریئر بنا سکتے ہیں، وہ بھی اپنی جگہ بہت قیمتی چیزیں ہیں. لیکن کسی کا کوئی علم لینا اور اسے نفع نہ پانا، یا نہ دینا نہ لینا، یہ علم کی توہین ہے. آج دین کے نام پر بھی بہت سارے علوم کا الحمدللہ لوگوں میں رجحان ہے، لیکن عموماً دیکھا گیا ہے کہ کتابوں کا پڑھا ہوا دل پہ نہیں لکھا جاتا. لوگ صرف و نحو بھی پڑھ لیتے ہیں، گرامر بھی پڑھ لیتے ہیں، لیکن نماز نہیں شروع ہوتی، تزکیہ نہیں ہوتا. بہت سارے حافظ بچوں کی مائیں یہ شکوہ کرتی ہیں کہ نماز نہیں پڑھتا. تو میں اس سے یہ سوچتی ہوں کہ کتابی علم اور چیز ہے، اور انسان کی شخصیت جس سے نکھرتی ہے وہ اور ہے. تو انشاءاللہ تعالی ہم قرآن پاک کے نئے سفر کے ساتھ ساتھ اس ٹاپک کو پڑھتے رہیں گے، اور ہر دن دیکھیے گا آپ کو احساس ہوگا کہ آپ نے ایک فائدے کا سودا کیا، نفع کا سودا. علم کا طالب کبھی بھی محروم نہیں رہتا. اگر کسی چیز کی ایک انسان خواہش کر سکے نا زندگی میں، تو اس کی کرے کہ اللہ موت تک طالب علم رہوں. کیونکہ حدیث میں آتا ہے کہ جو طلب علم کے دوران مر گیا، یہ نہیں کہ علم لینے گئے جیسے آپ یہاں آئے ہیں، یا یہ نہیں کہ یہاں آئے ہیں آپ مثلا آج کل طالب علم ہیں، اب آپ گھر میں ہیں، کھانا کھا رہے ہیں، اچانک ڈیتھ ہو گئی، شہادت کی موت ہے. کتنا سیکیور کرنا ہے اپنی موت کو. میں اکثر سوچتی ہوں، اکثر میرے ذہن میں یہ خیال آتا ہے کہ اگر لوگوں کو علم کی یہ بات سمجھ آ جائے نا کہ علم لینے کے درمیان کے اندر اگر فوت ہو جائے تو شہادت ہے، تو سارے ہی لینے لگ جائیں. دیکھیں نا، تلواریں تو کم ہی لوگوں نے پکڑی، تیر تو چلانے مشکل ہی سے آتے ہیں، کاغذ قلم پکڑنا کیا مشکل ہے. بہت سارے لوگ وہ اسباب جمع ہی نہیں کر پاتے جس کے ساتھ اللہ کے راستوں میں جہاد ہوتا ہے، تو کیا چند کتابیں لینی مشکل ہیں؟ کتنا گھنٹوں سفر کر کے گئے اللہ کے نبی. اگر آپ لوگوں نے سیرت میں سے غزوہ تبوک پڑھی ہے تو آپ دیکھیں کہ کتنی دور کی مسافت تھی، کتنی کھڑی فصلیں چھوڑ کر چلے گئے، اور پھر وہاں جا کر اللہ کے ہاں مقام پایا. آپ نے یہاں بیٹھ کر گھر سے تھوڑے سے سا فاصلے سے آ کر، رکشے پہ آئے ہوں گے، کچھ پیسے دیے ہوں گے، تھوڑا پیدل چلے ہوں گے، گاڑی پہ آئے ہوں گے، تھوڑی سی گھرداری کو ادھر ادھر کیا ہوگا، کچھ اسکول کو ادھر ادھر کر کے آ کے بیٹھ گئے، کچھ جاب سے آ گئے. یقین کیجئے یہ نفع کا سودا ہے، یہ وہ سفر ہے جس کے اندر آنے والا، جس راستے پہ چلنے والا کبھی بھی محروم نہیں رہتا. آپ کی میری زندگی میں اس چیز کی کمی تھی، اب یہ پوری ہو گئی. انشاءاللہ تعالی اس بک کے اندر ہم بہت کچھ پڑھیں گے، اور جیسے انسان زیر لب مسکراتا ہے نا کہ نفع کا سودا کیا ہے. بس آپ دیکھیے کہ کوئی دکاندار ہے، کاروباری شخص ہے جو بزنس کرتا ہے، تو جب اس کو پروفٹ ہو رہا ہوتا ہے نا تو مسکرا رہا ہوتا ہے. ماں کہہ رہی کھانا کھا لینا، وہ کہتا ماں کو کیا پتہ، کھانا تو بعد میں جا کے کھا لوں گا، اس وقت تو میں 1:5 لے رہا ہوں، ہے نا. بیوی غصہ کرے گی، آپ کھانا نہیں کھاتے، آپ وقت پہ نہیں آ رہے، شادی ہے، آپ آ جائیے. وہ کہتے تم جاؤ، سب چلے جاؤ، میں یہاں کچھ کما رہا ہوں. جس طرح ایک کاروباری شخص مال کما رہا ہوتا ہے نا، طالب علم ہر لمحے ہر لمحے اللہ کی خیر کو لے رہا ہوتا ہے. تو آپ نے میں نے اس سفر کو بڑے شعور سے شروع کرنا ہے, یہ کسی کی زبردستی کا سفر نہیں ہے. اور یاد رکھیے کہ خاص الخاص لوگ بہت تھوڑے ہوتے ہیں. عام طور پہ دیکھیے, فروٹ میں دیکھ لیجئے, عام پھل بہت ہوگا لیکن اعلیٰ قسم کا پھل کم ہوگا. ہر چیز کا یہی اصول ہے فطرت میں, خاص چیز تھوڑی ہوتی ہے, قیمتی ہوتی ہے تھوڑی ہوتی ہے, تھوڑے لوگ لیتے ہیں. سستی چیز بہت لے لیں گے, مہنگی چیز تھوڑے لیں گے. علم کا طالب خاص الخاص لوگوں میں سے. آپ کا گھر میں نہ جانے کیا مقام ہے, آپ کا گھر چھوٹا ہے بڑا ہے, آپ کو گھر میں عزت ملتی ہے کہ نہیں ملتی, لیکن طالب علم کے لیے اللہ تعالیٰ کے فرشتے پر بچھا لیتے ہیں, پرندے دعائیں کرنے لگتے ہیں, سمندروں کی مچھلیاں دعائیں کرتی ہیں, آپ کو اور کیا چاہیے. تو آپ یہ سوچ لیں کہ اس وقت اگر آپ اس چیز کے ساتھ ہیں, اس وقت آپ کا بیٹھنا, آپ کا پوسچر, آپ کا یہاں آنکھوں کو کھولنا, ایک چیز آپ کی عاجزی کو ظاہر کرنی چاہیے. کیونکہ جیسے برتن میں کچھ بھرنا ہونا تو اس کو جھکنا پڑتا ہے, تو طالب علمی کے ساتھ اکڑ, غصہ, بڑائی, بدتمیزی اور ایٹیچیوڈ یہ نہیں ملتا, پھر بندہ لے نہیں پاتا. ٹھیک ہے, تو ہم نے اپنے دل کے برتنوں کو خالی کرنا ہے اور انشاءاللہ اس چیز کو لینا ہے. سب سے پہلے اگر ہم اس چیز کو لینا چاہتے ہیں تو جو چیز ہم اس میں لیں گے وہ دعائیں ہیں. ابھی آپ سب نے حصول علم کی دعائیں مانگی, یاد رکھیے کہ دعائیں کبھی بھی پڑھا نہ کریں بلکہ دعائیں مانگا کریں. دعا تو مانگنے والی چیز ہے نا. اگر آپ بک کھول لیجئے اور پیج نمبر 5 ہے, اور میں یہاں آج ہی سے آپ کو پہلے دن ایک چیز بتا دوں, ہمارے اسلاف علم کی محفلوں میں, آپ کا کیا پرابلم ہے, لے لیے نا آپ ان سے. دیکھیے آپ کو میں ایک چھوٹی سی چیز بتاؤں, آپ سب اب اس وقت اتنے کیئرفل بیٹھے کہ آپ کے ساتھ بیٹھا ہوا یہ نہ دل میں کہ میں ان کے ساتھ کیوں بیٹھی. ہلنا جلنا, بات کرنا, وسپر کرنا, یہ علم کی محفل کے خلاف ہے. ہمارے اسلاف اتنے خاموش ساکت بیٹھے ہوتے تھے, کھلی جگہوں پہ ہوتی تھی, مسجد نبوی میں اس طرح کے حالات نہیں تھے اس وقت کہ پرندے آ کے صحابہ کے سر پہ بیٹھ جاتے تھے. کیا سمجھ کر کہ یہ اسٹیچوز ہیں, کیونکہ بہت ایکسٹرا کیئرفل ہونے کی ضرورت ہوتی ہے. صفحہ کیسے پلٹنا ہے کہ آپ کے ساتھ والے کو بھی آواز نہ آئے. آپ کے لکھنے میں سے, قلم میں سے اگر آواز آئی تو آپ کا علم مشکوک ہو جائے گا. امام بخاری رحمہ اللہ کے بارے میں یہ روایت معروف ہے کہ کسی سے حدیث لینے جاتے تھے, لیکن جب دیکھتے کہ اس کے لکھنے میں قلم میں آواز آ رہی ہے, اس دور میں لوگوں قلم دوات سے لکھتے تھے نا, تو آپ کے ذہن میں ہوگا تختی پہ جب لکھتے ہیں نا تو چرچراہٹ کی آواز آتی ہے, تو کسی کے قلم میں سے اگر لکھتے ہوئے چرچر کی آواز آتی تھی تو واپس چلے جاتے تھے. کہتے تھے کہ جب استاد بول رہا ہوگا نا تو اس کے قلم کی آواز نے اس کے سننے میں رکاوٹ پیدا کی ہوگی, تو میں نہیں لیتا, اس کا علم خالص نہیں ہے. یہ تھا وہ مقام. اور آپ حیران ہوں گے اس ٹاپک کو پڑھ کے, مجھے یقین ہے آج تک آپ نے علم لیا یا دیا, پڑھا یا پڑھایا, آپ اس ٹاپک کو اب جب شروع کرنے لگے نا, ہر دن آپ حیران اور پریشان ہو کر جائیں گے. آپ کو لگے گا دیور کریزی پیپل, آج اتنی طلب اور اتنی تڑپ شاید مال کمانے والے کے دل میں نہ ہو جتنی اس وقت علم کمانے والے میں تھی. تو پیج 5 پہ لیں گے اور پیج بالکل ایسے پلٹیے گا کہ آپ کی بالکل آواز نہ آئے. اور یہ تربیت ہوتی ہے, ایک استاد کے ساتھ جب آپ بیٹھ کر سیکھتے ہیں نا اس میں, اور خود گھر میں اپنی مرضی سے اپنے ریکارڈنگز کے ساتھ سیکھنے میں, یہ بہت بڑا فرق ہوتا ہے کہ کلاس روم کا ماحول آپ کے ساتھ معاون ہوتا ہے. ٹھیک ہے, تو نبی صلی اللہ علیہ وسلم اکثر یہ دعا مانگا کرتے تھے, آئیے ہم بھی مانگتے ہیں. اللہم انی اسألوک علما نافعا وقلبا خاشیا وعملا متقبلا. لکھیے اس کا ایک ایک لفظ کا ترجمہ نیچے, حالانکہ با محاورہ ترجمہ لکھا ہوا ہے, لیکن آپ کو ایک ایک لفظ کا ترجمہ لکھنے کی عادت ہونی چاہیے تاکہ کل جب آپ قرآن پاک کا لفظی ترجمہ شروع کریں تو آپ کو رکاوٹ نہ ہو. مائک تھوڑا سا وہاں سے والیوم بڑھا دیں, ٹھیک ہے اسپیکرز. کیا ہے ترجمہ؟ اللہم اے اللہ, لکھیے اب آپ سب لکھیں گے, انی بے شک میں, اسی بک میں نیچے نیچے لکھتے جائیے اپنی دعا کے, اسألوک سوال کرتا ہوں آپ سے, علما نافع نفع والے علم کا یا علم نافع کا, و اور قلبن خاشیہ، خشوع والے دل کا، یعنی وہ دل جو تجھ سے ڈرے، تجھ سے ڈرنے والے دل کا، و اور عملن، عمل متقبلن، جو مقبول ہو، یعنی ایسا عمل نہیں کہ جو میرے ہی منہ پہ مار دیا جائے، قبولیت والے عمل کا. ایک سٹریچ میں دیکھیں گے، اے اللہ میں تجھ سے علم نافع کا سوال کرتا ہوں اور ڈرنے والے دل کا، اور وہ عمل جو مقبول ہو. کیا پتا چلا؟ علم نافع. آپ دیکھیے کہ علم بہت ہے، نفع والے علم تھوڑے ہیں. دنیا میں بہت سارے ایسے علوم ہیں جن سے نفع اٹھا رہے ہیں لوگ، لیکن اسلام میں اس کی اجازت نہیں ہے. شر کا علم، جادو کا علم، میوزک کا علم، فحش کاری کا علم، ہر چیز تو علم ہی ہے نا، صنعت کاری بھی ہے، بہت ساری ہے. تو دیکھنا ہوتا ہے کہ علم ہے کیا. تو آپ میں آج پہلے دن اس چیز کی دعا کر رہے ہیں کہ اللہ ہم یہاں بیٹھ کے رسمی باتیں نہ کریں. دیکھیے بہت آسان ہوتا ہے. اچھا جب یہ آواز آئے گی نا تو میں خاموش ہو جاؤں گی، تو آپ یہی دعا آپ کے سامنے لکھی اس کو پڑھتے رہیں دل میں. انشاءاللہ علم کی محفل میں دعائیں قبول ہوتی ہیں، اپنی پرسنل دعائیں بھی کیجیے گا، انشاءاللہ آپ کی دعائیں قبول ہوں گی اللہ کے حکم سے. اللہم انی اسألک علما نافعا وقلبا خاشعا وعملا متقبلا. تین چیزیں آپ نے اس میں مانگی ہیں. نفع والا علم، یہ کون سا ہوتا ہے؟ کہ جس سے بعد میں جس پہ عمل ہو. میں خود بھی بعد میں اس سے فائدہ حاصل کروں اور دوسروں کو بھی دوں. اور ڈرنے والا دل کون سا ہوتا ہے؟ جو نیکی کر کے بھی کانپے. سورۃ مومنون میں ایک آیت ہے جس سے پتہ چلتا ہے کچھ لوگ ایسے ہیں جو نیکیاں کر کے بھی ڈرتے ہیں. وہ دیتے ہیں اللہ کے راستے میں جو دیتے ہیں، پھر بھی ڈرتے ہیں. تو حضرت عائشہ نے پوچھا تھا اللہ کے نبی، اس سے مراد گناہ گار لوگ ہیں، کبیرہ گناہ، چوری چکاری؟ تو آپ نے فرمایا تھا کہ نہیں، صدیق کی بیٹی صدیقہ، یہ وہ لوگ ہیں جو نیکیاں کر کے بھی ڈرتے ہیں. تو آج سے اپنے لیے گول بنائے، اپنے دل میں ڈر پیدا کریں. دیکھیے علم کا تکبر سب سے برا تکبر ہوتا ہے. آواز میں بڑائی، آتا جاتا خاک نہیں، ہر بات میں بولنے کا شوق، بحث کا شوق، دینداروں سے جھگڑے. آج یقین کیجیے ہمارا یہی مزاج بن گیا. چار لفظ پڑھنے لگ جائیں ہم اپنے ارد گرد والوں کا جینا دھوپر کر دیتے ہیں. آدھی حدیثیں اور نہ جانے کچی پکی باتیں آگے پھیلا کر ہم کہتے ہیں ہم بہت سیکھنے لگے ہیں. اور بیچارے جاہل جنہوں نے کچھ نہیں پڑھا وہ کہتے ہیں ہائے یہ کتنی عالم ہے، ہاں یہ ہر درس میں جو جاتی ہیں. یاد رکھیں صرف درسوں میں جانے سے علم نہیں ملتا، اس کے لیے انسان کو عاجزی کے ساتھ طالب علم بننا پڑتا ہے. کہتے ہیں کہ جس نے علم کی طلب میں اپنے آپ کو تھکایا نہیں ہے، عاجز نہیں ہوا، وہ کبھی بھی سچا طالب علم نہیں بن سکتا. آج چونکہ آسانیاں بڑی ہو گئی ہیں، ویب سائٹس ہیں، لنکس ہیں، اسکائپ پہ ہے، واٹس ایپ پہ ہے، ہم ساتھ باتیں کر رہے ہوتے ہیں، ساتھ ریکارڈنگ چل رہی ہوتی ہے. یہ علم کی توہین ہے. میں بول رہی ہوں، آپ میں سے کوئی ضرورت بھی کر سکتے ساتھ بولنے کی؟ گھر میں بھی کوئی بات کرے تو دوسرا نہیں بولتا. تو جب علم کی کوئی بات سن رہے ہوں، خاموشی. بیچ میں اگر کوئی ضروری بات کسی نے کرنی ہے یا کوئی آ گیا، اسٹاپ کیجیے، پاز دبائیے. ایک طرف کلاس چل رہی ہے یا آپ لیکچر سن رہے ہیں اور ساتھ فون پہ باتیں سن رہے ہیں، یہ علم کی توہین ہے. آپ ہمیشہ یہ سوچیں کہ استاد میرے سامنے ہے، اگر سامنے ہوتا تو میں بیچ میں یہ کچھ کر رہی ہوتی جو کر رہی ہوں. ٹھیک ہے، آپ اگر گھر میں کام کرتے ہوئے کوئی لیکچر سن رہے ہیں تو کام کر سکتے ہیں، کوئی حرج کی بات نہیں ہے، برتن دھو رہے ہیں، استری کر رہے ہیں، کھانا پکا رہے ہیں، لیکن خاموش. کوئی آپ سے بولے یا آپ اس سے بولیں تو پھر آپ خاموش. اس کو کم از کم اور کچھ نہیں تو جہاں جملہ پورا ہو وہاں پاز دبا دیں. وجہ کیا؟ ورنہ دل خشوع سے خالی ہو جاتا ہے. یہ لکھ لیں آپ بات. جتنا استاد کا ادب ہوگا، بات کہنے والے کی عزت ہوگی نا، اتنا ہمارے دلوں میں اللہ کا ڈر پیدا ہوگا. اور دل میں اللہ کا ڈر نہ ہو، اس سے زیادہ خطرناک چیز کوئی نہیں کہ بندہ علم لے لے. آپ یہ کہہ لیجئے अल्लाह से निडर बंदा जब इल्म हासिल करता है ना तो फिरौन बन जाता है। फिर वो इल्म का इतना तकब्बुर जतलाता है, आवाज़ भी इतनी सख्ती, गुस्सा, फलां काफिर, फलां जहन्नमी, फलां ऐसा और हम बड़े नहीं, मैं पक्की जन्नती। तो खशियत वाला दिल कब आता है? जब इल्म लेते हुए दिल में डर हो। ठीक है, तो इस वक्त तुम्हारे दिल कैसे होने चाहिए? डरे हुए, कांपते हुए। और फिर अमल मुतकब्बलन, यहाँ से पता चलता है कि इल्म के बाद अमल ज़रूर करेगा बंदा। जिस इल्म पे अमल ना किया जाए ना, वो वबाल है। एक रिवायत में आता है, कुल्लु इल्मिन वबालुन अला साहिबिह, हर इल्म अपने सीखने वाले पे वबाल बनेगा, सिवाय उसके, इल्ला मा आमिला बिही, सिवाय इसके वो इल्म जिस पर अमल कर लिया जाए उसकी खैर है। यानी इस वक्त मैं और आप इल्म ले रहे हैं ना, पहले तो खुश हूँ कि अल्हम्दुलिल्लाह मौजूद है। दूसरी बात, जायज़ा लें क्यों ले रही हूँ। तीसरी बात देखे, दिल डर रहा है। चौथी बात देखे कि इसके बाद अमल करूँगी ना तो निजात के रास्ते इंशाल्लाह बनेंगे। सब मिलके एक दफ़ा मैं भी पढ़ती हूँ, मेरे साथ ही पढ़ेंगे। अल्लाहुम्मा, साथ साथ पढ़िए, अल्लाहुम्मा इन्नी अस्अलुका इल्मन नाफियम व कल्बन खाशियम व अमलम मुतकब्बला। फिर आप इस इल्म से पनाह मांगते जो नाफे नहीं है। दूसरी दुआ है, ये भी मेरे साथ बारी पीछे दोहराइएगा, अल्लाहुम्मा इन्नी
आऊज़ुबिका
मिन कल्बिन ला
यख्शा
व मिन नफ्सिन
ला
तश्मा
व मिन
इल्मिन
ला
यन्फा
ومن
دعائي
ومن
دعاء إلا
يسمع
اے اللہ میں تیرے اب آپ اس کا لفظ با لفظ ترجمہ لکھیے اسی کے ساتھ ساتھ لکھ لیں ساتھ دل میں پڑھتے جائیے اس آواز کے رکنے تک ये भी हमारा टेस्ट है। अल्लाह ताला हमें मज़ीद कॉन्शियस कर रहे हैं कि हम कितना ज़्यादा इस इल्म को लेने के अंदर सच्चे हैं। हम इंतज़ार कर सकते हैं, सब्र कर सकते हैं। लिखिएगा, अल्लाहुम्मा ए अल्लाह इन्नी, लिखेंगे आप लोग, बेशक मैं आऊज़ु बिका तेरी पनाह तलब करता हूँ, मिन कल्बिन उस दिल से, ला यख्शा जो ना डरे, व और मिन नफ्सिन उस नफ्स से, ला नहीं तशबा जो भरे। यानी मेरा नफ्स भरे ही ना, लालच ही इतना दिल में आ जाए। वह और मिन इल्मिन उस इल्म से, ला यन्फा जो नफ़ा ना दे, व मिन दुआ इन और उस दुआ से, ला नहीं युस्मा जो सुनी जाए। एक स्ट्रेच में देखिएगा, ऐ अल्लाह मैं तेरी पनाह में आता हूँ या तेरी पनाह तलब करता हूँ ऐसे दिल से जिसमें खुशू ना हो। सोचिए खुशू क्या होता है। देखिए एक होता है लफ्ज़ खुशू और एक होता है खुदू। सुने अपने लफ्ज़ खुशू और खुदू से नमाज़ पढ़ी। खुशू होती है दिल की आजज़ी और खुदू होता है आज़ा की आजज़ी। एक शख्स नमाज़ पढ़ रहा था तो इधर उधर देख रहा था, दाढ़ी के बालों से खेल रहा था। अल्लाह के नबी सल्लम ने फरमाया कि अगर इसके दिल में खुशू होता ना तो इसके अज़ाम में भी खुशू होता। बस दफ़ा इंसान इधर उधर देखते हैं, आंखें फेर रहा है, उसको देख उसको देख। बस लोग तो नमाज में भी बहुत सारी हरकतें कर रहे होते हैं, उससे बचने की ज़रूरत होती है। तो हम कहते हैं कि अल्लाह ऐसा दिल दे जिसमें, ऐसे दिल से पनाह है जिसमें खुशू ना हो और ऐसे नफ्स है जो ना भरे। नफ्स का भरना क्या होता है, आप इसको एक मिसाल से समझें, बड़ी कराहत आएगी आपको। देखिए कुछ लोग हैं ना, खाना खा भी लें ना फिर भी इधर उधर झांक रहे होते हैं। कौन क्या खा रहा है, जिसने देखा उसके साथ लग गए। आप कहते इसका पेट नहीं भरता। ये एक जुमला आपने सुना होगा, नज़र नहीं भरती, कहते हैं पेट भर गए नज़र नहीं भरी, ये है ला तश्वा, हरीस, लालची। है पास चीज़ फिर भी दूसरे पे नज़र है, अपनी चीज़ रखी हुई है, अपनी चीज़ मौजूद है, लेकिन इसके बावजूद भी दिल नहीं भर रहा। तो हम क्या कहते हैं, यहाँ भी देखिए आप कितनी चीज़ें मांग रहे हैं अल्लाह से, जिस किस कितनी चीज़ों से पना है, वो दिल जिसमें खुशू ना हो, वो नफ्स जो भरे ना, और वो इल्म जो नफ़ा ना दे, और वो दुआ जो सुनी ना जा सके। कितनी प्यारी दुआ है, आप देखिए। आज से आप इन दुआओं को अपना वजीफ़ा बना लें। ये बुक तो अब हाथ में आ गई है ना, इसको घर जाके अपनी कॉपी पे खुद लिखें, एक छोटी सी डायरी बनाएं, अपने हाथ से सिर्फ इन दुआओं को लिखें। देखिए आपको बीसियों किताबों की दुआएं मिल जाएंगी, बीसियों किताबें मिलेंगी जिनमें दुआएं हैं, पर जो दुआ आप खुद लिखेंगे ना, वो ऐसे याद होगी कि वो जब भी पढ़ेंगे ना आपकी आंखों के सामने वो मंजर आ जाएगा। ठीक है, तो इन दोनों दुआओं में आपने देखा एक कॉमन चीज़, और वो क्या है, इल्मन नाफिया। ये दूसरी दुआ मेरे साथ साथ आप सब मिलके पढ़ें, मैं पढ़ूंगी ना, साथ ही शुरू कर दीजिएगा। अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिन क़ल्बिल ला यख्शा व मिन नफ्सिल ला तश्वा व मिन इल्मिन ला यन्फा व मिन दुआइन ला युस्मा। ठीक है, तो अब दोनों में एक कॉमन चीज़ है, इल्मे नाफे। देखते हैं ज़रा इल्मे नाफे क्या होता है। नाफ़िल वो है जिसका फ़ायदा सिर्फ दुनिया तक ना हो, बल्कि आखरत का भी फ़ायदा इसमें शामिल हो, और आखरत का फ़ायदा ही मकसूद है। ये इल्म सिर्फ किताब व सुन्नत का इल्म है, वो बहुत से उलूम देना जायज़ भी हैं, जैसे ज़रात यानी खेती बाड़ी का इल्म, सनत व खिरफत या तिजारत और तिब वग़ैरह, लेकिन इल्म नाफ़े सिर्फ कुरान व हदीस ही का इल्म है, क्योंकि हलाल हराम की तमीज़ इसी से पैदा होती है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आप मेरे साथ हदीस दोहराइएगा, तलबुल इल्मी फरीदतुन अला कुल्ली मुस्लिम। इल्म हासिल करना यानी इल्म तलब करना हर मुसलमान पर फ़र्ज है। मुराद क्या, कि औरत हो या मर्द, हर एक के लिए इल्म हासिल करना लाजमी है। चूँकि हर बालिग मुसलमान ने नमाज पढ़नी है, अब सवाल पैदा होता है क्यों, इसके आगे लिखिए अपने पास क्यों, क्योंकि फ़र्ज़ होना तो बड़ी बात है, जैसे नमाज फ़र्ज़ है, रोज़ा फ़र्ज़ है ना। तो सवाल पैदा होता है कि इल्म हासिल करना हर मुसलमान पे क्यों फ़र्ज़ है। उसका जवाब, चूँकि हर बालिग मुसलमान ने नमाज पढ़नी है और रोज़े भी रखने हैं, इसलिए इनका इल्म सीखना भी फ़र्ज़ है। इसी तरह हलाल और हराम को जानना फ़र्ज़ है, ताकि इंसान हराम का मुर्तकिब होने से बच जाए। क्या समझ आई, सवाल क्या है, इल्म हासिल करना फ़र्ज़ क्यों है। तो जवाब मिल गया, नमाज़ पढ़ेंगे तो गलत पढ़ेंगे ना, फ़ायदा तो नहीं होगा। आप देखिए कि आप एक छोटी सी मशीन लेकर आएँ घर में और आपको चलानी ना आती हो तो जल जाएगी ना, स्विच गलत जगह पर लगा दें, तार गलत जगह पर लगा दें। इसी तरह से याद रखें कि मेरे आपके ऊपर जितने दीनी फरीज़े हैं, मसलन नमाज है, आप पढ़ रहे हैं या का नाबुदो या का नस्ताइन, जो अल्लाह ने कहा, ठीक है, और आप कहते हैं कि उसमें कहते हैं या का नाबुदो या का नस्ताइन, ख़ास तेरी ही हम इबादत करते हैं और ख़ास तुझसे ही हम मदद मांगते हैं। ठीक, अब आपने पढ़ना तो यही था, सिर्फ और आप फ़र्क करते हैं, और का की जगह की कहते हैं ई या की ना बुदो, बाज लोग कहते हैं या के ना बुदो, अब कहते हैं की क्या होता है, औरत, फीमेल। ई या का कह के हम कहते हैं अल्लाह तू एक, यानी मुजक्कर का सीगा ना, तो या की में हम अल्लाह ताला का जेंडर मुअन्नस का कह देते हैं। अब मुझे बताइए फ़र्क पड़ा, इहदिनस सिरातल मुस्तकीम सिरातल लजीना अनमता अलैहिम, समझिएगा, इनाम किया तूने उन पे, और आप पढ़ लें जल्दी में सिरात लजीन आनाम तो अलैहिम, आप कहते इसका मतलब क्या है, इनाम किया मैंने जिन पे, تو علم حاصل کرنا کتنا ضروری ہے. بغیر علم کے اگر نماز پڑھ رہے ہیں اور دن میں 17 دفعہ کم از کم فرائض میں غلط صورت فاتحہ پڑھتے ہیں, آپ مجھے بتائیے کیا اس سے فائدہ ہوگا؟ فائدہ نہیں ہوگا, نقصان ہوگا. آپ کے میرے لیے علم حاصل کرنا کم از کم کتنا فرائض کا علم, وہ علم جو آپ کو مجھے فرائض میں کفایت کرے, یہ لازمی ہے. پھر اسی طرح سے آپ دیکھیے حلال اور حرام کا فرض. ماشاءاللہ مرد کماتے ہیں نا, آپ میں سے اکثریت کے جو ہسبینڈز ہیں وہ کاروبار کرتے ہیں, پتہ ہی نہیں ہے نفع جائز کتنا ہے, سود کی کیا بات ہے, حلال حرام کا فرق ہی نہیں پتہ, تجارت کرنے کے بیسک اصول ہی نہیں پتہ. ہو سکتا ہے کپڑا بیچ رہے ہیں جو حلال ہے لیکن طریقہ جو ہے وہ حرام کا استعمال ہو جائے, بات سمجھ رہے نا. تو کتنا ضروری ہے کوئی کام بھی کریں اس سے پہلے آپ علم حاصل کریں. آج تک آپ نے دنیا میں کوئی ملک ایسا دیکھا کہ پڑھے بغیر کوئی ڈاکٹر بن جائے؟ کیا کہتے ہیں اس کو, جعلی ڈاکٹر. پڑھا نہیں جہاز چلانے بیٹھ جائے, بس سیدھی سی بات ہے. جب دنیا کا چھوٹے سے چھوٹا کام بغیر پڑھے لکھے نہیں کرتے, علم کے بغیر ہم عبادات کیسے کرتے ہیں؟ اس لیے آپ کہتے ہیں کہ عابد عبادت کرنے والا, اس کے اوپر عالم کو کتنی فضیلت حاصل ہے, کیونکہ عالم کو پتہ ہوگا صحیح ہے کہ غلط. آپ نے ایک حدیث سنی ہوگی کہ ایک شخص سے 99 قتل ہو گئے, عادت تھی, اور آخر ایک عابد کے پاس چلا گیا, اور عابد کون ہوتا ہے, بس عبادت کر رہے ہیں, نماز ہی پڑھ رہے ہیں. تو اس نے کہا میری توبہ ہے, حلی من توبہ, کہا نا کبھی بھی نہیں, ایک قتل ہی بڑی بات ہے, تو نے تو 99 کیے ہیں. یہ بیچارہ اتنا تڑپ رہا تھا توبہ کے لیے کہ اس کو غصہ آ گیا, اس نے اس کو بھی قتل کر دیا. اور دیکھا جائے تو یہ 100واں قتل اس کی توبہ کی سچائی کی دلیل ہے, کیونکہ ہی وانٹ ٹو لیو دیٹ, چھوڑنا چاہ رہا تھا وہ چیز. لیکن آپ دیکھتے ہیں کہ جو ہی اس نے اس کو قتل کیا دل میں گلٹ تو تھا, اب کس کے پاس گیا, کسی عالم کے پاس گیا, اور عالم ہوا جس کو صحیح پتہ ہے کہ بات کیا ہے, کہا لی من توبہ, کہا ہاں ہے توبہ تو ہر ایک کی ہے, اچھا کیسے, کہا یہ جگہ چھوڑ دے. تو عالم نے صحیح راستہ دیا نا. یقین کیجیے آج بہت سارے لوگ غلط لوگوں سے مسئلے پوچھتے ہیں, کسی کی داڑھی دیکھی, قاری صاحب ہیں, حافظ صاحب ہیں, مولوی صاحب ہیں, بچوں کو قرآن پڑھانے آتے ہیں, ان سے جا کے وہ وراثت کا مسئلہ پوچھ لیں گے. اب اس غریب کو کیا پتا, کیا آپ کے پاس ڈاکٹر کے پاس ہر وہ سوال کا جواب ہوتا ہے جو کسی وکیل کے پاس ہوگا؟ تو ہمیشہ یاد رکھیے صحیح بندے سے بات پوچھیں. اللہ تعالیٰ ہمیں صحیح طریقے پہ عمل کی توفیق دے. جب کہ تخصیص کرنا یا مزید علم حاصل کرنا ہر آدمی پر فرض نہیں, البتہ ان لوگوں کی اتنی تعداد ضرور ہونی چاہیے کہ ضرورت پڑنے پر ان کی طرف آسانی سے رجوع کیا جا سکے. سورۃ توبہ میں اللہ سبحانہ تعالیٰ آیت 122 میں فرماتے ہیں, وَمَا كَانَ الْمُؤْمِنُونَ لِيَنْفِرُوا كَافَّةً فَلَوْلَا نَفَرَ مِنْ كُلِّ فِرْقَةٍ مِّنْهُمْ طَائِفَةٌ لِّيَتَفَقَّهُوا فِي الدِّينِ وَلِيُنذِرُوا قَوْمَهُمْ إِذَا رَجَعُوا إِلَيْهِمْ لَعَلَّهُمْ يَحْذَرُونَ. اور نہیں تھا مومنوں پر ضروری کہ وہ نکل کھڑے ہوں سب کے سب, لیکن کیوں ایسا نہ ہوا, لیکن کیوں ایسا نہ ہوا اور نہیں تھا مومنوں پر ضروری کہ وہ نکل کھڑے ہوں سب کے سب, لیکن کیوں ایسا ہوا کہ نکلتے ہر حصہ وادی میں سے کچھ لوگ اس غرض سے کہ وہ سمجھ پیدا کریں دین کی, اور خبردار کریں اپنی قوم کے لوگوں کو جب وہ لوٹ کر آئیں ان کے پاس, تاکہ وہ بچے رہیں برے کاموں سے. قرآن حکیم کی سائد سے پتہ چلتا ہے کہ معاشرے میں 3 قسم کے افراد کا ہونا ضروری ہے. آپ سنتے وقت اپنے آپ کو چیک کریں کہ آپ ان 3 میں سے کس لسٹ میں پوری ہوتی ہیں, کس لسٹ میں آپ شامل ہو سکتی ہیں. نمبر 1, وہ جو غیر معمولی ذہین ہو, ایکسٹرا انٹیلیجنٹ, اور علم دین حاصل کریں تاکہ دین ان سے سیکھا جا سکے اور وہ دین کو سکھلا سکے. یعنی پہلے وہ لوگ جن کو اللہ نے سکلز دی ہیں, حافظہ اچھا ہے, پڑھے لکھے ہیں, یاداشت اچھی ہے, تو وہ خود بھی سیکھیں تاکہ دوسروں کو سکھائیں. دوسری بات, جسمانی لحاظ سے قوی افراد جو دشمن سے اچھی طرح نبٹ سکیں, یعنی ذہنی نہیں جسمانی طور پہ مضبوط ہیں, محنتی ہیں, کام کر سکتے ہیں, بھاگ دوڑ کر سکتے ہیں. اور تیسرا, عام ملازمت کرنے والے یا محنت مزدوری کرنے والے لوگ جن سے معاشرے کو فائدہ پہنچے. ایسے ہی ہوتے ہیں نا ہماری سوسائٹی میں, یعنی کچھ ایکسٹرا آرڈنری لوگ ہیں, ڈاکٹرز ہیں, انجینئرز ہیں, پائلٹس ہیں, مفکر ہیں, दूसरी किस्म के वो लोग हैं जो मेहनत मजदूरी करते हैं। आप देखिए जैसे लेबर वर्क कोई आसान काम है, मैं किसी को घर बनाते देख रही थी तो मैं सोच रही थी ये काम तो बड़े से बड़ा पायलट भी नहीं कर सकता, वो तो एक ईंट एक से इधर से उधर ना, वो कैसे बड़े बड़े दाबड़े उठा के इधर से उधर जा रहे हैं, है ना। तो उनका अपना मुकाम है। और तीसरा ये है कि बस कुर्सी मेज पर बैठ कर क्लर्क बनकर कोई जॉब करने वाले। इस्लामी माशरे में इन तीनों ही की ज़रूरत होती है, अलबत्ता पहली दो पर इनफरादी सतह पर भी और इज्तमाही सतह पर भी तवज्जो की ज़रूरत इसलिए है कि अगर इनकी माशरे में कमी हो जाए तो कोई दूसरा शख्स वो कमी पूरी नहीं कर सकता, इसलिए ये ज़्यादा तवज्जो के काबिल हैं। जबकि मुलाजमत करना या खाना कमाना हर शख्स की बुनियादी ज़रूरत है, और ज़रूरत खुद इस बात का तकाजा, अल्लाह ताला ही रहम करे हमें, बार बार रुकना पड़ रहा है। नेक्स्ट वीक से आप अगर भाई से कह के कि ये इनसे रिक्वेस्ट करें कि ये सिर्फ बीच के दो घंटे कोई और काम कर लें और ये ठोका ठाकी का काम ना करें। अब वो भी इस वक्त अपने काम पे, हम भी अपने काम पे, फिर हम आकर आधा घंटा इंतज़ार कर लें, सब्र करते हैं। इस्लामी माशरे में इन तीनों ही की ज़रूरत होती है, अलबत्ता पहली दो पर इनफरादी सतह पर, इनफरादी क्या होता है हर बंदा एक एक, और इज्तमाही सतह पर भी तवज्जो की ज़रूरत इसलिए है कि अगर इनकी माशरे में कमी हो जाए तो कोई दूसरा शख्स वो कमी पूरी नहीं कर सकता, इसलिए ये ज़्यादा तवज्जो के काबिल हैं। जबकि मुलाजमत करना या खाना कमाना हर शख्स की बुनियादी ज़रूरत है, और ज़रूरत ख़ुद इसका तकाजा करती है। जबकि पहली दो चीज़ें हर शख्स की ज़रूरत नहीं, अलबत्त इस्लामी माशरे की इज्तमाही ज़रूरत है, इसलिए इन पर तवज्जो ज़्यादा देनी चाहिए। आजकल दुनियावी तालीम का दौर दौरा है, जो बच्चा भी ज़रा सहीन नज़र आता है हर कोई इसके वालदैन को या इसे मशवरा देता है कि फ़लाँ यूनिवर्सिटी और फ़लाँ कॉलेज में दाखिला लेना, यहाँ तक कि अमेरिका और बरतानिया से ऐसे बच्चों को खसूसी तौर पर स्कॉलरशिप मिलती है, या बच्चों की या वालदैन की नज़र में भी दुनिया है, लिहाजा इसको तरजीह दी जाती है, जिसका नतीजा ये होता है कि बच्चा या तो मुलहिद, मुलहिद क्या होता है जो दीन से हट जाए, ठीक है, बेदीन हो जाए, इल्हाद लहद इसी से कब्र है ना, ऐसी कब्र जो ज़रा सी हटा के बनाई जाती है, या दीन के मामले में तजब्ज़ुब का शिकार हो जाए और वो सारी उम्र अपने ही दीन और दीन के उलमा में कीड़े निकालता रहता है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उलमा को अम्बिया का वारिस करार दिया, लिहाजा उलमा का एक इस्लामी माशरे में एहतराम और मुकाम सबसे बढ़कर होना चाहिए, और हर शख्स के दिल में इनकी इज्जत होनी चाहिए। लेकिन आज जितना जलील उलमा को किया जा रहा है और जितना इब्तला और आजमाइश का ये तबका शिकार है, और कोई भी नहीं, ये बहुत अफसोस का मुकाम है। हमें अपने इस रवैये पर नज़र सानी यानी दूसरी नज़र डालनी चाहिए, वरना ये ना हो कि आलिम की बेकदरी की आड़ में हम अल्लाह और उसके रसूल की गुस्ताखी और बेकदरी कर रहे हों और हमें इसका शऊर ही ना हो। ये कोई बाकायदा किताब नहीं बल्कि मुख्तलिफ कुतब से अहले इल्म के मुतल्लिक जो कुछ पढ़ा इसे नकल कर दिया। मकसद ये कि उलमाए असलाफ, असलाफ किनको कहते हैं, पुराने लोग जो गुजर चुके, सलफ होता है पीछे गुजरा हुआ, और हलफ होता है खलफा बाद में आने वाले, ठीक है, तो जो लोग गुजर चुके हैं इनकी मेहनत और लगन को उजागर किया जाए और बताया जाए कि वो किन असूलों का अपने आप को पाबंद रखते थे। उलमा को चाहिए कि वो इस आईने में अपने आप को ज़रूर देखें, अपना जायज़ा लें और अपने खद व खाल देखें, कहीं धूल मट्टी पड़ चुकी है तो इसे साफ़ कर लें, ताकि दुनिया को भी इनका असल चेहरा नज़र आए जो बहुत रोशन शिफाफ और ताबनाक था, ताकि लोगों को भी ये कहने का मौका ना मिले कि ये तो वो थे, कि वो तो ये थे कि आप लोग ये नहीं है। आपका चेहरा असल चेहरा नहीं, बहरहाल असलाफ की ज़िंदगी आपके सामने है, इसे ज़रूर पढ़िए और सोचिए। इस किताब में हदीस का जिक्र कम है और ना होने के बराबर, जिसकी दो वजूहात हैं। एक तो ये है कि सही बुखारी की किताबुल इल्म की तशरीह हो चुकी है, दोबारा लिखने की ज़रूरत नहीं, ख्वाहिशमंद लोग उसका मुतालिया कर सकते हैं। दूसरे ये कि मकसद उलमाए सलफ़ के वो औसाफ़, औसाफ़ कहते हैं वसफ़ की जमा को यानी खूबियाँ, वो औसाफ़ बयान करना जिनकी वजह से दुनिया आज भी इनकी अजमत के गुन गाती है, इसलिए इस किताब में आसारे असलाफ ही काम आते हैं। आसार कहते हैं निशानियों को, असरात। उम्मीद है कि इस किताब को इल्म नाफे के लिहाज से नाफे ही पाएंगे इंशाअल्लाह ताला। सारी बात का खुलासा क्या रहा? सबसे पहली बात, नबी सल्लम इल्म नाफे मांगते थे। कोई भी इल्म लेते वक्त ख़ुद से पूछिए कि वाकई नफ़ामंद इल्म है। मसलन जैसे आप देखिए, तकरीबन 39 मिनट हमने अभी बात की है, क्या ये टाइम किसी मकसद में गुजरा? हम और बातें कर सकते थे, इधर उधर की कलाबें, दीन की भी बात किसी की भी सुने, तो सोचें एंड पे मिला क्या। किसी जगह मैं एक जगह थी, कई मुझे खुशी होती है मैं किसी का भी सुनूं, क्योंकि मौका कम मिलता है तो अच्छा लगता है। और मैं जब किसी की महफिल में जाती हूँ ना, तो मैं बिल्कुल उस वक्त उस सोच से जाती हूँ जैसे आज आप आके बैठे हैं। क्योंकि देखिए यहाँ बैठ के अंदाज़ा नहीं होता ना, मैं दे रही हूँ, मैं कुर्सी पे बैठी हूँ, मैं खुली बैठी हूँ, मैं कंफर्टेबल हो सकती हूँ, लेकिन आप पता नहीं थक गए हो, आप तंग बैठे हो, आप नीचे बैठे हैं। मैं तो अपने हिसाब से बोल रही हूँ, लेकिन आपको मेरा बोलना तेज तेज लग रहा हो, जल्दी जल्दी बोल रही हूँ। तो जब मैं कभी किसी की महफिल में जाऊँ तो अल्हम्दुलिल्लाह मैं अपने आप को आप लोगों के एंगल से देखती हूँ, फिर बाद में मैं अपनी सलाह करती हूँ, मुझे सीखने का मौका मिलता है। तो मैं किसी के साथ गई और यकीन करें दर्द शुरू हुआ, 15, 20, 25, 30 मिनट, शायद आधा घंटा गुजरने लगा, गलाबे इधर की बात यानी लय लगा कर और जैसे लफाजी, और एक लफ्ज़ बोला तो आगे पूरी लड़ी उसकी, यानी मज़ा बड़ा आता है लोगों को। और मैं बार बार घड़ी देखूं कि अभी तक आधे घंटे में जो लोग बैठे उनको क्या मिला, क्या सिर्फ ये मिला है कि तकरीर बड़ी प्यारी कर रहे हैं, अमली बात कम थी, अगले के जहन से बड़ी मतलब बिल्कुल आप कहें कि मेलोडियस बात थी। तो फिर मुझे उस दिन समझ आया कि आधा घंटा लेकर किसी को आप उठ जाए, मिसाल आधे घंटे के बाद महफिल ख़त्म होती तो आने वाले क्या उठ के कहते आज मिला क्या, नहीं मिलता। हमेशा 2 मिनट 4-6 मिनट, हमारे पास कई ऐसे क्लिप हैं आज की बात के नाम पे, 2 से 3 मिनट। कई लोग कहते हैं ना जी आज दर्स का टाइम थोड़ा है, ये है वो, मैं कहती हूँ कितना, कहते 40 मिनट 50, एक घंटा। मैं कहती एक घंटा थोड़ा, मेरे हिसाब से एक घंटा बहुत ज़्यादा है, मैक्सिमम एक घंटा होता है दर्स नए बंदे के लिए, मुझे तो 10 मिनट दे दें बस। और जितनी छोटा वक्त होगा ना उतनी हम काम की बात करेंगे। तो हमेशा अपना और दूसरों का वक्त सही इस्तेमाल करें, एक एक मिनट अमानत होता है आने वालों की। जो आप आए हैं कोई आप आराम से थोड़ी आए होंगे, बड़ी कदर है मुझे आपके आने की, तो लिहाजा मुझे आपके इस वक्त की कदर करनी चाहिए। दूसरी बात हमें इसमें क्या पता चली है कि दिल में खशियत लेकर जब इल्म सीखते हैं ना तो बाद में भी खशियत आती है। इल्म लेने के दौरान गुस्सा करना, धौंस, कोई रूल नहीं मान रहे, मैं नहीं मानती, नहीं जी मैं तो यही करूँगी, कहा जा रहा इधर बैठ जाए मैं इधर नहीं बैठूंगी, ये कर ले मैं, नहीं नहीं मैं कर, नहीं 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 मेरा बच्चा नहीं रोता मैं तो ये कहूँगी, तो ये खशियत नहीं होती। जो धौंस और धांधली के साथ इल्म लेते हैं ना, मैंने कभी उनको आगे बढ़ते नहीं देखा। और यकीन करें मैं हर क्लास में ये देखती हूँ, 2-3 चेहरे ऐसे होते हैं जिनके चेहरों से लग रहा था अभी रोए के रोए, सारी महफिल की जान वो होते हैं, और कुछ इधर देख उधर देख बेचैन उछल रहे हैं, कूद रहे हैं, घूम रहे हैं, नज़रें घुमा रहे हैं, और नहीं तो पर्दों को गिन रहे हैं, पर्दे रंग देख रहे हैं, पर्दों के लाइटें देख रहे हैं। ऐसे लोग महफिल की बरकत उठा लेते हैं। तो अपने अंदर हमने इल्म लेते हुए कंटेनर बनना है। जैसे आप देखिए कि मोमबत्ती जब जलती है ना तो बड़ी पिघल जाती है, कभी कभी आपने देखा होगा वो ज़रा सी मुड़ जाती है, और बाद में जब उसको बुझा देना तो उसी शेप में वो फिर जम जाती है। इल्म की महफिल में आप पिघले होते हैं, यहाँ तर अंदर अकड़ है ना, गुस्सा है, मैं नहीं पढ़ूंगी, मैं नहीं सुनूंगी, मैंने नहीं मानना, ये कैसे हो सकता है, तो बाहर जाएंगे ना वैसे ही अकड़ेंगे। और अगर यहाँ आजजी से बैठे, बैठने में, बात में, आंखों में, हाथों में आजजी होगी ना, इंशाल्लाह आप देखेंगे आपके अंदर एक चीज़ उतरेगी। फिर दूसरी चीज़ जो अभी हमने इस हिस्से में पढ़ी कि हर बंदे पर उन उलूम को सीखना फ़र्ज़ है जिसकी उसको ज़रूरत है। देखिए आप माँ नहीं बनी, मिसाल है आपका बच्चा नहीं, तो पेरेंटिंग के बारे में जानना, बच्चों की तरबियत पे जानना आप पे फ़र्ज़ नहीं है, क्योंकि आप माँ ही नहीं बनी, आपकी शादी नहीं हुई, अनमैरिड है, तो बीवी बनने के लिए इस्लाम का क्या क्राइटेरिया है, अच्छी बीवी कैसी होती है, आप पे फ़र्ज़ नहीं। बट आपकी शादी होने वाली है, आप बीवी बन रही, अब आप पे लाजिम है कि आप बीवी बनना सीखें, पढ़ें। कितने लोग हैं जो शादी से पहले बेटियों को बीवी बनना सिखाते हैं, वो तो दर्जियों और ज्वेलरों के चक्करों में पड़ जाती हैं बच्चियाँ, बात समझ रहे, ये मजहबी फरीज़ है। जब बच्ची को हमने सही बीवी बनना नहीं सिखाया तो वो कल जाकर वहाँ पता नहीं क्या काम करेगी। सेम थिंग लड़कों के साथ है, शादी के कई और मामले दिखा देते हैं लेकिन उनको अच्छा शौहर बनना, कवाम बनना, वबी मान फको मिनम वालेहम बनना, हम ये नहीं उनको सिखाते। क्यों नहीं सिखाते? उसकी वजह हम सब जानते हैं कि कहते हैं ये तो सबको आता ही है, बाप को देख के सीख लेगा। फिर इसलिए अब देखिए नस्ल दर नस्ल गलतियां दोहराई जाती हैं। तो क्या पता चला کاروباری شخص ہے اس کے لیے لازم ہے کہ اسلام میں کاروبار کرنا کیا ٹھیک ہے، کیسے حلال ہے، سود کیا ہے، حرام کیا، اس کو دیکھے. لیکن اگر ایک شخص ساری عمر بیچارہ مزدوری کر رہا ہے تو اب اس کو کاروباری چیزیں بتانے اور کرنے کی کیا ضرورت ہے، پھر اس کے اوپر بات کرنے کی ضرورت نہیں ہے. بات سمجھ گئے؟ تو آج کے بعد ایک کام کریں، جو کام کریں پہلے اس کا علم لیں. آپ کہتے ہیں کہ حضرت عمر کا جب دور خلافت تھا نا، کوئی شخص نیا کاروبار شروع نہیں کر سکتا تھا جب تک اس کو احادیث میں سے کتاب التجارہ، کتاب البیو، یعنی ٹریڈنگ، کاروبار، بزنس، اس کے طریقے نہیں پڑھا دیتے تھے. جیسے آج آپ دیکھیں نا ملک دنیا میں، جیسے پاکستان میں آپ کو کوئی بزنس کرنا ہے شروع، تو اس کے لیے آپ کو این او سی لینا پڑتا ہے، آپ کو کوئی سرٹیفیکیشن گورنمنٹ سے لینی پڑتی ہے. اسی طرح حضرت عمر کے دور میں سرٹیفیکیشن کی شرط کیا تھی کہ لوگ پہلے حدیث میں سے جا کر پڑھیں کہ کاروبار کرتے کیسے ہیں. ٹھیک ہے؟ پھر آخری چیز جو اس حصے میں ہم نے پڑھی وہ کیا تھی کہ ہر معاشرے میں مختلف درجے کے لوگ ہوتے ہیں. آپ سب جتنے بھی آئے نا، آپ سب کا بھی لیول فرق ہوگا، لیکن آپ نے اپنے لیول کے مطابق انشاءاللہ تعالی علم لینا بھی ہے اور اس کو اخذ بھی کرنا ہے اور اس کو قبول بھی کرنا ہے. ٹھیک ہے؟ اللہ تعالیٰ سے دعا ہے کہ آپ کے میرے لیے آسانی کریں. اب یہاں بتائیے کہ آپ کے ذہن میں کوئی بات، کچھ آپ شیئر کریں. اتنی باتیں سننے کا کوئی فائدہ ہوا؟ جی آپ ممتاز جی. وعلیکم السلام. رہ
اس کو دیکھ لیں، پھر آپ طرح طرح کی محنت ہم گن نہیں سکتے، کدھر فروٹ ہے، کدھر یہ آسائشی ہے، کدھر سبز ہے. تو قرآن پاک میں ہم اللہ کو کس طرح پہچان لیں؟ ہم اللہ کو پہچان نہیں سکتے جس نے نعمت دی ہے. وہ قرآن پاک میں اللہ نے ہمیں بتایا کہ قرآن پاک پڑھو اور مجھے پہچانو، تب قدر ہوگی میری. لیکن ہم کیوں نہیں پہچانتے؟ ہمارے اندر ایک بہت بری چیز آ گئی ہے. وہ کون سی چیز ہے؟ جہلیت. جہلیت بری ہے جس کی وجہ سے ہم اللہ کو نہیں پہچانتے. تو جہلیت کس طرح دور کرنی ہے؟ ہم سب نے ادھر سے ان شاء اللہ عہد کریں گے اللہ سے کہ ہم پڑھیں گے، تیرا علم سیکھیں گے، تجھ سے باتیں کریں گے، تجھ سے جواب لیں گے
انشاءاللہ تعالیٰ. تو آپ دیکھیے کہ علم لیا ہوا کبھی ضائع نہیں جاتا. میں نے یہ دیکھا ہے کہ علم کبھی ضائع نہیں آتا. اگر آپ نے دنیاوی علم بھی لیا نا، کہیں نہ کہیں کام آئے گا. دین اور دنیا دونوں کا علم ایسے جیسے دو آنکھیں ہیں. آپ ایک آنکھ سے بھی، اب میں ایک آنکھ بند کروں تو مجھے دکھ رہے ہیں، لیکن میں اس پورے کمرے کا حسن تب پاؤں گی جب میں دونوں آنکھیں کھولوں گی. آج کے دور کی ضرورت ہے کہ دین کا بھی علم لے تو دنیا کا بھی لے. ٹھیک ہے، دنیا کا اتنا نہیں لے پائے، اب دین کا لے لیں. دین کا علم دنیاوی علم کی کمی پوری کرتا ہے. یہ جملہ لکھ لیں اپنی بک کے سرے پہ، دین کا علم دنیاوی علم کی کمی کو پورا کرتا ہے، لیکن دنیاوی علم دین کے علم کی کمی کو پورا نہیں کرتا. یہ تو میں دن رات دیکھتی ہوں. دنیاوی پڑھے لکھے لوگ، ڈاکٹرز اور ماسٹرز اور پی ایچ ڈیز کیے ہوئے لوگ جب قرآن کی طرف آتے ہیں، ان کے دل کی حالت کیا ہوتی ہے؟ پھر اس سے مجھے احساس ہوتا ہے واقعی علم نافع یہ ہے. اور حالانکہ میں نے اس کے اپوزٹ میں کبھی کسی دین کی فہم رکھنے والے کو یہ نہیں کہا ہائے دنیا کا فلاں نہیں پڑھا، بڑا بڑا افسوس ہے. دین سب کو سکھا دیتا ہے. اللہ تعالیٰ آپ کو مجھے عمل کی توفیق دے. تو ایک چھوٹا سا بریک لیتے ہیں. آپ میں سے جن سسٹرز نے نماز نہیں پڑھی وہ نماز پڑھ لیں، باقی لوگ تھوڑا اٹھنا بیٹھنا اپنے آپ کو اسٹریچ میں رکھیں.